धेरै धन्यवाद भएको होस्. हुन्छ, आज म तपाईँहरूसँग हिब्रूको पुस्तकबाट बाँड्न चाहन्छु अनि विशेष गरी यो मौका प्रभुले दिनुभएको लागि म प्रभुलाई धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ हुनुभएका अगुवाहरूलाई पनि यस मण्डलीका अनि जसले यो मौका दिनुभयो उहाँहरूप्रति पनि म धन्यवादी छु. हुन्छ, तपाईँहरूले हिब्रू 12 अध्याय पल्टाउन सक्नुहुन्छ. हिब्रू 12 अध्याय अनि म विश्वास गर्छु तपाईँ जो विश्वासीहरू हुनुहुन्छ अवश्य तपाईँहरूले यी खण्डहरूलाई आफ्नो क्रिस्टियन जीवनमा विचार गर्नुभएको छ अनि यस खण्डबाट अवश्य पनि तपाईँले केही शिक्षाहरू सिक्नु भएको छ, मण्डलीहरूमा प्रचारिएका छन् अनि म आज फेरि एकपटक तपाईँहरूलाई यो खण्ड पुनः स्मरण गराउन चाहन्छु प्रभुको अनुग्रहले. हिब्रू 12 अध्यायको 1 देखि हामी 11 पदहरूलाई हेर्नेछौ अनि तपाईँ यस भवनमा जो नयाँ व्यक्तिहरू हुनुहुन्छ जसले प्रभुलाई चिन्नु भएको छैन अनि म तपाईँहरूलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईँहरूले पनि ध्यान दिएर सुन्नुहोला अनि तपाईँहरूले पनि परमेश्वर कस्तो हुनुहुन्छ, उहाँले के गरिदिनु भयो हाम्रो लागि, त्यो कुराहरू तपाईँले विचार गर्नु भएको होस् भनेर म अनुरोध गर्छु. हिब्रू 12 अध्याय 1 देखि 11 पदहरू पहिला हामी यसलाई पढ्नेछौ. यो खण्ड हिब्रू 12 1 देखि 11 पदहरू यसरी लेखिएको छ, यसकारण यति ठूलो साक्षीहरूको बादलले हामी पनि घेरिएका हुनाले आओ, हरेक भार र पाप जसले हामीलाई सजिलै जेल्दछ पन्छौं र धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै, जसले आफ्नो अघिल्तिर राखिएको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासना सहनुभयो. फेरि म पढ्छु, शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासना सहनुभयो र परमेश्वरको सिंहासनको दाहिने हातपट्टि बस्नुभयो, जसले आफ्नो विरुद्धमा पापीहरूको यस्तो विरोध सहनुभयो उहाँलाई विचार गर, ध्यान दिनुहोस्, उहाँलाई विचार गर कि थकित नहो र आफ्ना मनहरूमा हताश नहो. अहिलेसम्म तिमीहरूले पापको विरोधमा लडाई गर्दै रगत बगुन्जेल सामना गरेका छैनौ अनि तिमीहरूले त्यस अर्थीलाई बिर्सेका छौ जसले तिमीहरूसँग छोराहरूसँग चाहिँ बात गर्दछ, हे मेरा छोरा, प्रभुको ताडनालाई तुच्छ नठान, न त उहाँद्वारा तिमीले हप्की पाउँदा हताश हौ, किनकि जसलाई प्रभुले प्रेम गर्नुहुन्छ उसलाई ताडना पनि दिनुहुन्छ अनि आफूले अपनाएको हरेक छोरालाई कोर्रा पनि लाउनुहुन्छ. यदि तिमीहरूले ताडना सयौ भने परमेश्वरले तिमीहरूसित छोराहरूसित चाहिँ व्यवहार गर्नुहुन्छ, किनकि कुन छोरा होला जसलाई बाबुले ताडना दिँदैन, तर तिमीहरूले ताडना पाएनौ भने जुन ताडनाका भागी सबै हुन्छन् तब तिमीहरू बेविचारद्वारा जन्मेका सन्तान हो, छोराहरू होइनौ. फेरि हाम्रा शारीरिक बाबुहरू थिए जसले हामीलाई ताडना दिन्थे र हामीले उनीहरूलाई आदर गर्यौं, त के आत्माहरूका पिताको अधीनतामा हामी झन बढी नबसौं र नबाँचौं, किनकि साँच्चै उनीहरूले त जुन कुरा उनीहरूलाई असल लाग्दथ्यो त्यही अनुसार थोरै दिनका निम्ति हामीलाई ताडना दिए, तर उहाँले त हामी उहाँका पवित्रताका भागी हौ भनेर हाम्रा फाइदाका निम्ति ताडना दिनुहुन्छ अनि कुनै पनि ताडना अहिलेलाई आनन्दमय होइन तर दुःखमय नै देखा पर्छ, तरै पनि यस तालिमद्वारा अभ्यस्त भइसकेकाहरूका निम्ति यसले पछिबाट धार्मिकताको शान्तिमय फल दिनेछ. अनि यो खण्डबाट म आज तपाईँहरूसँग प्रभुको इच्छामा समय रहेसम्म लगभग 6 कुराहरू बाँड्न चाहन्छु अनि मैले मुख्य विषय यसबाट के निकालेको छु भने कि ख्रिस्टलाई हेर्दै हाम्रो दौड चाहिँ पूरा गर्नुपर्छ, ख्रिस्टलाई हेर्दै हाम्रो दौड पूरा गरौं अथवा पूरा गर्नुपर्छ, यो मुख्य विषय मैले राखेको छु अनि यसमा उपबुदाहरू 6 रहेका छन् कि हामी क्रमशः यसलाई हेर्दै जानेछौ कि हामी चाहिँ ठूलो साक्षीहरूका बादलले घेरिएका छौँ अनि दोस्रो विश्वासीहरूको सामु एउटा दौड राखिएको छ अनि तेस्रो चाहिँ दौडमा दौडनलाई बाधा दिने त्यहाँ केही कुराहरू पनि छन् र चौथो बुदा चाहिँ विजयी दौड दौडने दौड माफ गर्नुहोस् विजयी दौड दौडन गर्नुपर्ने कुराहरू अथवा परमेश्वरले प्रबन्ध गर्नुभएको त्यस उपायहरू त्यसलाई पनि हामी हेर्नेछौ र पाँचौं चाहिँ दौडमा दौडनलाई परमेश्वरको प्रेमिलो सहायतालाई पनि हामी यस खण्डमा देख्छौ र छैठौं चाहिँ ताडनाको उद्देश्यलाई पनि हामी यो खण्डमा देख्छौ अवश्य पनि यहाँ धेरै अरू शिक्षाहरू रहेका छन् तर आज म तपाईँहरूसँग यी केही विषयहरूमा यी बुदाहरूमा रहेर बाँड्न चाहन्छु आउनुहोस् प्रार्थना गरौं प्रभुले सहायता गर्नुभएको होस् पिता तपाईँलाई हामी धेरै धन्यवाद दिन्छौ हामी तपाईँको प्यारो पुत्र येशु ख्रिस्टद्वारा आउँदछौ प्रभु तपाईँको सामु अनि यो समय हामी तपाईँको सहायता चाहन्छौ प्रभु तपाईँको आत्माले काम गरिदिनु भएन भने प्रभु यी सबै कुराहरू व्यर्थ हुन्छन् अनि खास हामी केही होइनौ प्रभु तर तपाईँ हाम्रो सहायक हुनुहुन्छ तपाईँले काम गरिदिनुहोस् प्रभु तपाईँले प्रयोग गरिदिनुहोस् यो वचनहरूद्वारा तपाईँका जनहरूको हृदयमा काम गरिदिनुहोस् हामी एक एक नै प्रभु तपाईँमा बढ्न सकौ तपाईँ परमेश्वरको अनुग्रहले पाएको जुन दौड छ प्रभु हामी तपाईँको सहायताद्वारा त्यसलाई पूरा गर्न सकौ हामी एक एकलाई सहायता दिनुहोस् अनि जोहरू नयाँ हुनुहुन्छ उहाँहरूको हृदयमा पनि प्रभु तपाईँले काम गरिदिनुहोस् तपाईँ एक मात्रै जीवित सत्य परमेश्वरलाई जीवनका कर्तालाई उहाँहरूले चिन्न सक्नु भएको होस् प्रार्थना गर्छु प्रभु येशूको नाममा अनि खासमा यो हिब्रूको पुस्तक चाहिँ यही पुस्तकमै कसले लेख्यो भनेर स्पष्टसँग उल्लेख गरिएको छैन तर विभिन्न बाइबल विदहरूले यो पुस्तक चाहिँ पावलले लेखेका हुन् भनेर निष्कर्ष निकालेका छन् र हामी बुझ्छौ कि यो पुस्तकको लेखक चाहिँ पावल हुनुहुन्छ पावलले लेख्नु भएको अनि यो एउटा कुरा पनि हामीले के विचार गर्नुपर्छ भने कुन लेखकले लेखेको त्यस कुराद्वारा परमेश्वरको वचनको महत्व र त्यसको मूल्यमा चाहिँ वृद्धि अथवा कमी हुने चाहिँ अवश्य होइन चाहे पावलले लेख्नु भएको होस् चाहे पत्रुसले चाहे योहन्नाले चाहे याकुबले परमेश्वरको प्रेरणाद्वारा उहाँले लेख्नु भयो अनि प्रमुख लेखक चाहिँ परमेश्वर हुनुहुन्छ अनि यो पुस्तक चाहिँ परमेश्वरको प्रेरणाद्वारा पावलले लेख्नु भयो भनेर हामी विश्वास गर्छौ अनि परमेश्वरले यो दिनुभएको हो अनि खासमा यो पुस्तक चाहिँ विशेष गरी यहुदी विश्वासीहरूको लागि चाहिँ उहाँहरूको लागि यो पुस्तक लेखिएको थियो विशेष उहाँहरूलाई कि त्यस समयमा यहुदीहरूलाई चाहिँ जो चाहिँ सतावटका कारण उनीहरू चाहिँ यताउता तितर बितर भएका थिए अनि ती यहुदी विश्वासीहरूका लागि यो पुस्तक यो पत्र चाहिँ लेखिएको थियो भनेर हामी बुझ्छौ अनि यो पत्र लेखिएको ठ्याक्कै मिति हामीलाई थाहा ठ्याक्कै हामी जान्दैनौ तर कति बाइबल अध्ययन गर्ने व्यक्तिहरूले यसरी बताएका छन् कि यो पत्र चाहिँ लगभग 62 AD 62 ईस्वी सम्बतमा लेखिएको थियो अर्थात हाम्रो प्रभु जन्मिनु भएको लगभग कति हुन्छ 58 वर्षपछि लगभग लेखिएको यो पुस्तक थियो अनि तर यो एउटा कुरा चाहिँ हामी के निश्चित छौ भने यो पत्र चाहिँ 70 ईस्वी सम्मत भन्दा अगाडि नै लेखिएको थियो किनभने 70 AD अर्थात 70 ईस्वी सम्मतमा त्यहाँ चाहिँ मन्दिर चाहिँ विनाश भएको थियो मन्दिर चाहिँ त्यहाँ रोमले त्यहाँ चाहिँ विनाश गरिदिएको थियो यरुसलेम अनि यहाँ भएका कति त्यस मन्दिरको कुरा अनि बलिहरूको कुरा आदि यो कुरा चाहिँ यस हिब्रूको पुस्तकमा उल्लेख छ अनि जुन चाहिँ हाम्रो प्रदेश अङ्कलले पनि लेवीको पुस्तकसँग यसलाई तुलना गर्दै हामीलाई सिकाउँदै हुनुहुन्छ अनि त्यसैले तर हामी यो बुझ्छौ कि यो चाहिँ 70 AD जुन बेला चाहिँ यरुसलेमको मन्दिर चाहिँ त्यहाँ चाहिँ नाश गरिएको थियो त्योभन्दा अगाडि नै चाहिँ यो पत्र चाहिँ लेखिएको थियो अनि यो पत्रको एकदमै यसको सार उद्देश्य चाहिँ के रहेको छ भने हामी सिद्धतातिर जाउँ है सिद्धतातिर लम्क्यौं भन्ने मुख्य उद्देश्य चाहिँ यो पत्रमा रहेको छ र यो पत्रको मुख्य चाबी पद चाहिँ हिब्रु छ को एक पदलाई पनि कति व्यक्तिहरूले यसलाई लिएका छन्। हिब्रु छ को एक हामी चाहिँ सिद्धतातिर जाउँ भन्ने कुरा चाहिँ यस पत्रले बोकेको छ। अब चाहिँ म तपाईँहरूसँग यी बुदाहरू बाँड्न चाहन्छु कि हामी चाहिँ ख्रिस्टलाई हेर्दै हाम्रो दौड पूरा गर्नुपर्छ। हाम्रो मुख्य यो खण्डको यो विषय चाहिँ यसरी हामी निकाल्न सक्छौँ कि ख्रिस्टलाई हेर्दै हाम्रो दौड पूरा गर्नुपर्छ। पहिलो कुरा हामी यहाँ हिब्रू 12 को एक पदमा हेरौँ, हेर्नुहोस् त यहाँ के लेखिएको छ, यसरी बताइएको छ, यसकारण यति ठूलो साक्षीहरूको बादलले हामी पनि घेरिएका हुनाले आओ, अनि त्यसपछि हरेक भार र पाप जसले हामीलाई सजिलै झेल्दछ पन्छौ र धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौ। यहाँ हामी देख्छौ एक पदमा कि हामी चाहिँ ठूलो साक्षीहरूको बादलले घेरिएका छौ। अनि बाइबलमा तपाईँहरूले पढ्दाखेरि जस्तै यहाँ किनकि यसकारण त्यसैले यस्तो कुराबाट कुनै खण्ड सुरु हुन्छ भने त्यो चाहिँ माथिल्लो खण्डसँग त्यो चाहिँ त्यसको निरन्तरता भएर यो खण्ड सुरु भएको हो। त्यसैले यो कुरा यो यसकारण भनेको कुन कारण हो त्यो बुझ्नको लागि हामीले अवश्य पनि हिब्रु 11 अध्यायलाई हेर्नुपर्छ। अनि हिब्रु 11 अध्यायमा चाहिँ विश्वासका साक्षीहरूको उल्लेख गरिएको छ, विश्वासका हिरोहरू भनौ है, जसले परमेश्वरलाई विश्वास गरे उनीहरूको जीवनमा आइपरेको विषम परिस्थितिमा पनि, भनेको अप्ठ्यारो परिस्थितिमा पनि, गाह्रो अवस्थामा पनि उनीहरूले आफ्नो भरोसा प्रभुमा राखे, उनीहरूले आफ्नो भरोसा प्रभुमा राखे। हेर्नुहोस् यहाँ हिब्रू 11 को 4 पदमा त्यहाँ हाबिललाई उल्लेख गरिएको छ, हाबिलले विश्वासैद्वारा परमेश्वरलाई चाहिँ कैनको भन्दा उत्तम बलिदान चढाए। हो, हाबिल उनी भेडा बाख्राका गोठाला थिए, कैन खेती किसानी गर्ने एउटा व्यक्ति थिए, बिचरा कैनले के ल्याओस् त, आफ्नो अब खेती किसानी नै गर्छ अनि उसले जे गर्यो त्यही ल्यायो है। त्यसरी कति मान्छेहरूले विचार गर्न सक्छन् होइन, तर मान्छेको आफ्नो विचारलाई उसले पछ्याउने होइन। कैनले अवश्य पनि आदम र हब्बाबाट यो सिकेको थियो कि परमेश्वर चाहिँ उहाँ चाहिँ निष्कुट पशु बलि अथवा निष्कुट थुमा वा चाहनुहुन्छ, तर कैनले आफ्नो इच्छा अनुसार यो कुरा गर्यो, आफ्नै मार्ग बनाउन खोज्यो, तर हाबिलले परमेश्वरको इच्छा मुताबिक, परमेश्वरले दिनुभएको निर्देशन मुताबिक चाहिँ हाबिलले उत्तम बलिदान चढाए अनि परमेश्वरले ग्रहण गर्नुभयो। अनि 5 पदमा हामीले त्यहाँ हेर्यो भने हनोकको उल्लेख गरिएको छ, हनोक उनी परमेश्वरको साथ साथ हिँड्ने मानिस थिए है, उनी परमेश्वरको साथ साथ हिँड्थे, उनको समाज उनका वरिपरि भएका मानिस उनीहरूले परमेश्वरलाई इन्कार गर्थे होला अनि उनीहरू परमेश्वरको कुराहरूदेखि टाढा थिए, तर हनोक उनी चाहिँ परमेश्वरको साथ साथ हिँडे। 7 पदमा हेर्नुभयो भने हिब्रु 11 को 7 पदमा त्यहाँ चाहिँ नुहको कुरा गरिएको छ, नुहको कुरा, त्यस बेलामा परमेश्वरले हेर्नुहुँदा एउटै मात्रै धर्मी मानिस देख्नु भएको, सारा संसारमा विचार गर्नुहोस्, सारा संसारमा केवल नुह धर्मी व्यक्ति थिए, केवल नुहले मात्रै परमेश्वरको इच्छा पूरा गरिरहेका थिए, परमेश्वरको इच्छा अनुसार उनले आफूलाई त्यसरी समर्पण गरिरहेका थिए, अरू कोही थिएन। उनीहरू त रमाइरहेका थिए, खाइरहेका थिए, पिइरहेका थिए, मौज गरिरहेका थिए, विवाह गरिरहेका थिए, गराइरहेका थिए, यसरी आफ्नै पाप र मूर्खताहरूमा उनीहरू जीवन बिताइरहेका थिए, तर नुहले परमेश्वरलाई विश्वास गरे, परमेश्वरले उनलाई भन्नुभएको कुरा उनले विश्वास गरे, परमेश्वरले जसरी जहाज बनाऊ भन्नुभयो नुहले ठिक त्यसरी बनाए, उनले अविश्वास गरेनन्। कतिलाई उनले बताए, अरूले भने होला नुह कहाँ यस्तो हुन सक्छ, कहाँ पानी पर्छ, होइन हामी रमाऊ हाम्रै कुरामा, यसरी नुहको खिल्ली गरे होला, तर नुह उनले परमेश्वरलाई विश्वास गरे। यहाँ अब्राहमको कुरा छ, अब्राहम आफू वृद्ध अवस्था हुँदा पनि उनले चाहिँ परमेश्वरको प्रतिज्ञा गरिएको कुराहरू चाहिँ स्थिर भएर उनले पक्रिराखे, परमेश्वरले भन्नुभएको जे भन्नुभएको छ त्यो पूरा गर्न उहाँ विश्वास योग्य हुनुहुन्छ भनेर उनी चाहिँ विश्वासमा स्थिर रहे भनेर रोमीको चार अध्यायमा यो कुरा उल्लेख गरिएको छ। अब्राहम, सारा अनि यहाँ विभिन्न व्यक्तिहरू छ, इसाक, याकुब, युसुफ, मोसा। मोसालाई विचार गर्नुहोस्, मोसासँग प्राप्त गर्न सक्ने सबै कुराहरू थिए, तर उनले चाहिँ पापको मोज मज्जामा रमाउनु भन्दा, आफू चाहिँ फराउकी छोरीको छोरो कहलाइएर पापमा रमाउनु भन्दा बरु परमेश्वरसँग, परमेश्वरका जनहरूसँग दुःख भोग्न उनले रोजे। उनले ख्रिस्टको निन्दालाई चाहिँ त्यो अरू सबै कुराहरू भन्दा ठूलो धन सम्झे, मिश्रको धन सम्पत्ति भन्दा। अनि मिश्र त्यस समयमा ज्यादै विशाल विशाल धनाढ्य थियो। मिश्र भन्दा साथ सबै त्यहाँ विलासिताका कुराहरू, सबै मानिसले इच्छा गर्न सक्ने, चाहने सबै आनन्दका कुराहरू त्यहाँ प्राप्त हुन्थ्यो। ज्यादै धनाढ्य त्यो देश थियो, तर मोसाले यो कुरालाई इन्कार गरे। बरु उनले ख्रिस्टका जनहरूसँग दुःख भोग्न रोजे। यस्ता अनेकौं साक्षीहरूको विषयमा यो हिब्रू 11 लेखिएको छ। त्यसैले हिब्रू 12 अध्याय यसरी सुरु हुन्छ, यसकारण यति ठूलो साक्षीहरूको बादलले हामी घेरिएका हुनाले। त्यसैले विश्वासी दाजुभाइ दिदीबहिनीहरू, हामी ठूलो साक्षीहरूको बादलले घेरिएका छौँ। अनि यी बाइबलमा लेखिएका यी व्यक्तिहरूको यहाँ साक्षी हामीलाई परमेश्वरले दिनुभएको छ कि हामी पनि यो नमुनालाई पछ्याउन सकौँ भनेर। अवश्य पनि उनीहरूले प्रभुको अनुग्रहमा, प्रभुको सहायतामा परमेश्वरको इच्छालाई उनीहरूले पछ्याएका थिए। अनि हामी पनि हाम्रो हरेक अवस्थामा हामी चाहिँ हाम्रो विश्वास चाहिँ स्थिर राख्न सक्छौँ। ती साक्षीहरूले हामीलाई घेरेको छ। अनि यस संसारमा पनि हामी विभिन्न विश्वासीहरूको जीवनीहरू पढ्दाखेरि ठुलो उत्साहहरू पाउँछौँ, परमेश्वरले उनीहरूलाई हरेक अवस्थामा सहायता दिनुभएको कुरा। अनि त्यसैले हरेक व्यक्ति चाहिँ आफ्नो जीवनमा परिआउने अप्ठ्यारो, जस्तो सुकै गाह्रो परिस्थिति किन नहोस्, उनीहरूको जीवनमा थियो है, थियो, तर उनीहरूले परमेश्वरलाई विश्वास गरे र उहाँको इच्छालाई उनीहरूले पछ्याइरहे। चुक्थे तर उनीहरू उठ्थे पनि। साँचो विश्वासीको चरित्र त्यही हो। त्यसैले हामी यति ठूलो साक्षीहरूको बादलले घेरिएका छौँ। त्यसैले दाजुभाइ दिदीबहिनीहरू, हामीले जे दुःख कष्टहरू भोग्दैछौँ त्यो हामीले मात्रै होइन, सबै विश्वासीहरूले त्यो भोगे। पहिलाका विश्वासीहरू त्यही भोगेर उनीहरू पार भएर गए प्रभुको अनुग्रहले। त्यसैले हामी ठूलो साक्षीहरूको बादलले हामी चाहिँ घेरिएका छौँ। यो कुरा हामीले विचार गर्नुपर्छ। अनि दोस्रो बुदा म भन्न चाहन्छु कि विश्वासीहरूको सामु चाहिँ एउटा दौड राखिएको छ भन्ने विषयमा। विश्वासीहरूको सामु एउटा दौड राखिएको छ। जुन दिन तपाईँ र म आफ्नो पापहरूबाट फर्केर, आफ्नो पापहरूलाई देखेर धर्मी र पवित्र परमेश्वर, जसले मेरो निम्ति उहाँको आफ्नो पुत्र येशु ख्रिस्ट दिनुभयो, जसले मलाई बचाउन उहाँ आफै मर्नुभयो, यो कुरा हामीले बुझ्यौं, तब हृदयदेखि हामी उहाँ कहाँ फर्क्यौं र उहाँलाई विश्वास गर्यौं, अनि आफ्नो भरोसा पूर्ण रूपमा उहाँ माथि राख्यौं, अनि हामी हाम्रा पापहरूबाट पश्चाताप सहित फर्क्यौं। जुन दिन एउटा व्यक्तिले यो गरेको छ, त्यही दिन परमेश्वरले उसलाई एउटा दौडमा राख्नु भएको छ। हाम्रो सामु एउटा दौड राखिएको छ। हामी यो कुरा यहाँ एक पदमा देख्छौ। हेर्नुहोस् त, अन्तिम वाक्यांशसम्म तपाईँले हेर्नुभयो भने, र धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं। हाम्रो सामु राखिएको छ त्यो दौड। तपाईँको उमेरले त्यो दौडलाई फरक पार्दैन। तपाईँ यहाँ कति वृद्ध आमाहरू हुनुहुन्छ, अनि उमेर ढल्किसक्नुभएका बुवाहरू हुनुहुन्छ। म त दौडिन सक्दिन नि, उमेर गइसक्यो, होइन। परमेश्वरले तपाईँको निम्ति एउटा दौड राख्नु भएको छ। हामी जवानहरूको निम्ति परमेश्वरले दौड राख्नु भएको छ। हाम्रो यस शारीरिक जवानीपनमा केही बल होला, तर यो बलले केही त्यसलाई टेवा दिने छैन अथवा सहायता गर्ने छैन। अनि यो यस्तो दौड हो, एउटा आत्मिक दौड हो, कुनै पनि उमेर समूहले यसलाई फरक पार्दैन। यो एउटा यस्तो दौड हो जुन दौड संसारमा कुनै 5-10 किलोमिटर दौडने खालको दौड होइन, यो दौड परमेश्वरले एउटा विश्वासीलाई दिनुभएको, उहाँको अनुग्रहले दिनुभएको यो दौड हो। अनि यो दौड जुन बेलासम्म प्रभुले हामीलाई यस संसारमा राख्नुहुन्छ, उहाँको कृपाले अनि उहाँको अनुग्रहमा दौडिने दौड हो यो दौड, यो सेवाको दौड हो यो दौड, यो दुःख कष्टहरू भएर जाने दौड हो यो दौड, उहाँप्रति आज्ञाकारी भएर दौडिने दौड हो। विश्वासीहरूले यस्तो दौड पाएका छन्, विचार गर्नुहोस्, विश्वासीहरूले यस्तो दौड पाएका छन्। अनि प्रदेश अङ्कलले हामीलाई पुजारीको विषयमा सिकाउनु भयो पहिलो पत्रसबाट, हामी पुजारीहरू हौ, हामी उहाँलाई बलिदानहरू चढाउन सक्छौ, उहाँलाई हामी सेवा गर्न सक्छौ हाम्रो आफ्नै शरीर उहाँको निम्ति चढाइदिएर। यो दौड हामी यसरी हामीलाई प्रभुले जे दिनुभएको छ त्यो कुराहरूद्वारा उहाँको सेवा गर्दै दौडने दौड हो। यो दुःख कष्टहरू भएर यस श्रापित संसारमा हामी छौँ, संसार हाम्रो विरोधमा छ, शैतान हाम्रो विरोधमा छ, किनभने ऊ परमेश्वरको विरोधी हो। अनि तपाईँ र मेरो आफ्नै शरीर धरि हाम्रो विरोधमा छ। यो दौड दौडनलाई हामीलाई बाधा दिने त्यहाँ कुराहरू छन्, तर यो दौड प्रभुले हाम्रो सामु राखिदिनु भएको छ। तपाईँले यसो भन्न सक्नुहुन्न, होइन प्रभु म त ज्यादै कमजोर छु, म यो दौड दौडिन सक्दिनँ। सक्नुहुन्न तपाईँले यो भन्न, मिल्दैन भन्न, परमेश्वरले तपाईँको निम्ति यो दौड राख्नु भएको छ। विश्वासी दाजुभाइहरू, अङ्कलहरू, दाईहरू, तपाईँहरूको निम्ति प्रभुले यो दौड राख्नु भएको छ। दिदीहरू, आन्टीहरू, आमाहरू, तपाईँहरूको निम्ति प्रभुले यो दौड राख्नु भएको छ, मेरो निम्ति प्रभुले यो दौड राख्नु भएको छ। अनि यो दौड चाहिँ हाम्रो सामु राखिएको छ, यो राखिसकेको छ है, राखिसकेको छ। जुन दिन हामीले विश्वास गर्यौं त्यही दिन हामीलाई एउटा धावकको रूपमा प्रभुले राखिसक्नु भएको छ। अब हाम्रो काम चाहिँ त्यो दौड दौडने हो, प्रभुको अनुग्रहले दौडने हो। अनि दौडको विषयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु र तीनवटा कुराहरू बाँड्नेछु दौडको विषयमा। हामी धावक हौ, यो कुरा बुझ्नुहोस् है, यो दौड कुनै शरीरको बलले दौडने दौड होइन। कति छिटो पाइला चाल्न सक्छौ, खुट्टा लम्काउन सक्छौ, त्यो शरीरको खुट्टाहरू लम्काउने दौड होइन, यो परमेश्वरको सेवाको दौड हो, यो दुःख कष्टहरू बाट भएर जाने दौड हो। किनकि हामी यस श्रापित संसारमा छौँ अनि हाम्रो विरोधमा धेरै कुराहरू छन्, अनि यो चाहिँ आज्ञाकारी हुँदै दौडने दौड हो। हामी एउटा धावक हौ, धावक भनेको दौडने मान्छे। अनि पावललाई खासमा दौडने कुरा ज्यादै मनपर्छ होला सायद है, मनपर्थ्यो होला। अनि पावलले धेरै यो दौडको विषयमा लेख्नु भएको छ कोरिन्थीको पुस्तकमा पनि, म यसरी दौडिन्छु है पुरस्कार पाउने गरी। पावलको यो ठुलो तृष्णा थियो, ठुलो इच्छा थियो। अनि पावलले हिब्रूमा पनि यहाँ यही दौडको कुरा यहाँ उल्लेख गर्दै हुनुहुन्छ। अनि यो दौडमा चाहिँ प्रभुले हामीलाई राख्नु भएको छ, हामी धावकहरू हौ। अनि पहिलो कुरा, यदि हामी धावक हौ भने, यो दौडमा हामीलाई राखिएको छ भने, यसको विषयमा हामी केही हेरौं। यो दौडमा दौडने कुरा चाहिँ सक्रिय भएर दौडने कार्य, पहिलो कुरा चाहिँ है, दौडमा दौडने कुरा सक्रिय भएर दौडने कार्य हो। विचार गर्नुहोस् न, यस संसारमा धेरै दौडने खेलहरू हुन्छन्, कुद्ने खेलहरू, रेसहरू हुन्छन्। अनि कोही व्यक्तिलाई तपाईँले यसरी दौडेको देख्नु भएको छ, आनन्दले उसै यस्तो गर्दै मजाले उसै त्यसरी दौडिँदैन है, एकदमै निष्क्रिय भएर त्यो व्यक्ति त्यसरी दौडिँदैन। ऊ त कसरी दौडिन्छ, एकदम एक्टिभ भएर, एकदम सक्रिय भएर दौडिन्छ। त्यसैले दौडमा दौडने कार्य निष्क्रिय भएर गरिने कार्य होइन। तर दुःख कुरा, आज कति मण्डलीहरूमा यस्ता विश्वासीहरू छन् जोहरू निष्क्रिय भइरहेका छन्, उनीहरू दौडमा छन्। अनि हामी पनि यसबाट चेतावनी लिनुपर्छ कि म प्रभुको अनुग्रहले सधैँ सक्रिय भइरहन चाहन्छु, सधैँ सक्रिय भइरहन चाहन्छु, म सक्रिय रूपमा मण्डलीमा विश्वास योग्यता साथ उपस्थित हुन चाहन्छु, म सक्रिय रूपमा परमेश्वरको वचन अध्ययन गर्न चाहन्छु, म सक्रिय रूपमा भाइ बहिनीहरूलाई विश्वासीहरूलाई सहायता गर्न चाहन्छु, म सक्रिय रूपमा परमेश्वरको सेवा गर्न चाहन्छु। के यो तृष्णा छ, दौडमा दौडने कार्य सक्रिय भएर हुन्छ. निष्क्रिय भएर कोही व्यक्ति दौडिँदैन, निष्क्रिय भएर दौडिँदैन. यस पृथ्वीमा खेलहरूमा दौडिने व्यक्ति ज्यादै सक्रिय हुन्छन्. के को लागि? एउटा हराएर जाने, एउटा नाशवान त्यो मुकुटको लागि, त्यो उपहारको लागि. विचार गर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले तपाईँ र मलाई अविनाशी मुकुट दिनुहुनेछ. उहाँबाटको स्याबासी हामी पाउँछौँ, त्यसको निम्ति हामी दौडिनु पर्छ सक्रिय भएर. अनि अर्को दोस्रो कुरा चाहिँ दौडमा दौडनको लागि चाहिँ हामीलाई तयारी र तालिमहरू पनि चाहिन्छ. अनि दौडमा दौडने व्यक्तिले त्यहाँ धेरै प्रयास गरिरहेको हुन्छ, उसले तालिमहरू लिइरहेको हुन्छ, उसले तयारी गरिरहेको हुन्छ. उसले के खाँदा आफ्नो जीवनलाई अथवा स्वस्थ रहन सक्छु, मैले कस्तो व्यायामहरू गर्दा म स्वस्थ हुन सक्छु र मलाई म अझै राम्रोसँग दौडिन सक्छु. एउटा यस संसारमा ओलम्पिकहरूमा दौडिने एउटा धावकले यसरी तयारी गरिरहेको हुन्छ. अनि हामी पनि ख्रिस्टका धावकहरू हौ, हामीलाई पनि तयारी चाहिन्छ, हामीलाई तालिम चाहिन्छ. अनि त्यही भएर नै प्रभुको कृपाले, प्रभुको अनुग्रहले यस्ता विशेष सभाहरू, बाइबल तालिमहरू हामीलाई प्रभुले दिइराख्नु भएको छ. अनि यी तालिमहरूले हामीलाई तयारी गराउँछ है, यी तालिमहरूले हामीलाई तालिम दिन्छ भनेको सिकाउँछ. तर यति मात्रै पर्याप्त छैन. एउटा व्यक्तिले तालिम लिन्छ, अभ्यास गर्छ, त्यति के अरे तयारी गर्छ, त्यति मात्रै पर्याप्त छैन. उसले अब अभ्यास गर्नुपर्छ, जीवनमा अभ्यास गर्नुपर्छ. त्यसैले हामी धावकहरू हौ, हामीलाई तालिम चाहिन्छ, हामीले तयारी गर्नुपर्छ. अनि बाइबलमा बताएको छ 2 तिमोथी 3:16-17 कि परमेश्वरको वचन चाहिँ हामीलाई सिद्ध पार्नको निम्ति पर्याप्त छ, अथवा त्यही कुराले नै हामीलाई सिद्ध पार्छ भनेर बताइएको छ बाइबलमा. त्यसैले हरेक व्यक्तिलाई तालिम चाहिन्छ. तालिमका निम्ति धार्मिकताको सम्बन्धमा परमेश्वरको वचन चाहिँ लाभदायक छ. अनि यही वचनले हामीलाई तालिम दिन्छ. हामी कुनै तालिम पाउनलाई कुनै त्यो खेलहरू सिकाउने ठाउँमा जानु परेको छैन. हामी शारीरिक दौडमा छैनौ, हामी आत्मिक दौडमा छौँ. हामीलाई यस्ता तालिमहरू परमेश्वरको वचनबाट, उहाँको जनहरूबाट हामी पाउन सक्छौ, अनि परमेश्वरको आत्माको सहायताद्वारा. त्यसैले हरेक व्यक्तिलाई यो तालिम चाहिएको छ. म तपाईँ अभिभावकहरूलाई यो हुन त म तपाईँहरूभन्दा सानो छु, तर प्रभुको वचनबाट यो अर्थी दिन चाहन्छु. तपाईँ अभिभावकहरूलाई तालिम चाहिन्छ हो, तपाईँ अभिभावकहरूलाई तालिम चाहिन्छ. किन? किनकि तपाईँलाई परमेश्वरले तपाईँका छोरा छोरीहरू सुम्पिदिनु भएको छ, जिम्मा लगाइदिनु भएको छ. तपाईँहरू भण्डारीहरू हुनुहुन्छ. यस यो कुरालाई सानो सम्झिनु हुँदैन, यसलाई हेलचोक्राई गर्ने कुरा होइन. उनीहरूलाई तपाईँले सिकाउनु परेको छ. तपाईँ अभिभावकहरूलाई तालिम चाहिएको छ. हामी जवानहरूलाई तालिम चाहिएको छ. हामी जवानहरूलाई तालिम चाहिएको छ. जवानहरूलाई धेरै खतराहरू छन्, संसारले हामीलाई मिल्न चाहन्छ. यहाँ भएका धेरै कुराहरू, अनि हामी धेरै व्याख्या गर्न सक्छौँ यो कुराहरू, तर तपाईँहरू बुझ्नुहुन्छ यहाँ रहेका अनगिन्ती हाम्रो हृदयहरू खिच्ने कुराहरू, हामीलाई फसाउन चाहने कुराहरू. र अहिले एकदमै द्रुत गतिमा बढिरहेको इन्टरनेट प्रविधिको प्रयोग है, यी विविध कुराहरू छन् जसले हामीलाई परमेश्वरदेखि टाढा लैजान चाहन्छ. तर हामीलाई परमेश्वरको वचनको तालिम चाहिएको छ र त्यसको अभ्यास चाहिएको छ. नत्र हामी दौडमा दौडिन सक्दैनौँ दाजुभाइ दिदीबहिनीहरू, हामी दौडमा दौडिन सक्दैनौँ. तपाईँ वृद्ध बुवा आमाहरूलाई तालिम चाहिएको छ. हामी हरेक उमेर समूहको व्यक्तिलाई तालिम चाहिएको छ. र तेस्रो कुरा चाहिँ दौडिने विषयमा यो बाँड्छु कि दौडनलाई चाहिँ पूर्ण रूपमा समर्पणता चाहिन्छ भन्ने कुरा पनि हामी यहाँ देख्छौँ. दौडनलाई पूर्ण रूपमा समर्पणता चाहिन्छ. अवश्य पनि दौड सजिलो हुँदैन है, सजिलो हुँदैन. त्यहाँ दौडिने व्यक्तिहरू गर्दै उनीहरू यसरी दौडिरहेका हुन्छन् है, गाह्रो हुन्छ त्यहाँ. अनि दौडिँदाखेरि बाटोहरूमा विभिन्न त्यहाँ अप्ठ्यारो कुराहरू हुन सक्छ. तर कति दौड चाहिँ त्यहाँ राम्रो बाटो भएको पनि हुन्छ, र कति चाहिँ गाह्रो बाटोहरूमा दौडिने रेसहरू पनि हुन्छन्. अनि मैले एउटा भिडियोमा देखेको थिएँ, त्यहाँ चाहिँ साइकल रेस थियो, अनि त्यो चाहिँ बाटो चाहिँ जङ्गलको थियो, अनि एकदम गाह्रो बाटोहरू थियो. यो रोडमा त चलाउन सजिलो छ, तर गाह्रो बाटोहरू, कहिले खाल्टोमा, कहिले त्यहाँ हिलो हुन्छ, के हुन्छ, उनीहरू दौडिरहेका छन् त्यहाँ. गाह्रो छ, दौडमा दौडिनलाई गाह्रो छ, अवश्य दुःखहरू कष्टहरू छन्, अवश्य कठिनाइहरू आउँछन् नै। हामी भजन गाउँछौ नि 318, क्रुसको बाटोमा के हिँड्न चाहन्छौ कि, दुःख कष्टहरू अवश्य आउँछन् नै। यो भजन सम्झिनुहुन्छ, अवश्य आउँछन् क्रुस ख्रिस्टको दौडमा, तर हामीलाई पूर्ण रूपमा समर्पणता चाहिएको छ, पूर्ण रूपमा। जस्तो सुकै परिस्थिति आओस्, म प्रभुको अनुग्रहले यो दौड पूरा गर्नेछु। पूर्ण समर्पणता चाहिन्छ, समर्पणता बिना यो दौड दौडन सक्दैनौ। भजन संग्रह 34:19 पदमा लेखिएको छ, धर्मी जनहरूलाई धेरै कष्टहरू त हुन्छन्, तर परम प्रभुले उसलाई ती सबैबाट छुटकारा दिनुहुन्छ कि छुटाउनुहुन्छ कि भनिएको छ। परम प्रभुले छुटकारा दिनुहुन्छ, त्यसैले यो दौडमा हामी एक्लो छैनौ। परम प्रभु जो हाम्रो कप्तान हुनुहुन्छ, उहाँ हाम्रो साथमा हुनुहुन्छ। अनि म अलिकति छिटो गर्न चाहन्छु, तेस्रो नम्बर, तेस्रो बुदा यस प्रकार रहेको छ, दौडमा दौडनलाई त्यहाँ बाधा दिने कुराहरू पनि छन्। यदि एक पदमा हामीले त्यहाँ हेर्यौं भने हरेक, त्यहाँ कुन दुईवटा शब्द छ दाजुभाइ दिदी बहिनीहरू, हेर्नुहोस् त, म सँगै हुनुहुन्छ तपाईँहरू, हरेक के भनेको छ, भार र पाप, यहाँ दुईवटा कुराहरू छन्। यो दौड दौडनलाई हामीलाई बाधा दिने दुईवटा कुराहरू छन्, हरेक भार र हरेक पाप। है, विचार गर्नुहोस्, हरेक भार र हरेक पाप। अवश्य पनि तपाईँहरू धेरैले यसलाई बुझ्नुहुन्छ, तर जतिले तपाईँहरूले बुझ्नु भएको छैन, म तपाईँहरूलाई स्पष्ट गराउन चाहन्छु कि भार भनेका यस्ता कुराहरू हुन् जुन स्वभावैले हेर्दाखेरि ती पाप जस्ता देखिँदैनन्, तर ती कुराहरूले हामीलाई परमेश्वरको इच्छा पालन गर्नलाई, परमेश्वरको इच्छा पूरा गर्नलाई हामीलाई बाधा दिन्छ। ती कुराहरू हाम्रो जीवनका भारहरू हुन्, हाम्रो जीवनका भारहरू हुन्। यी भारहरूले जसरी मैले बाइबल पढ्नु पर्थ्यो त्यसरी मलाई पढ्न दिँदैन, यी भारहरूले जसरी मैले प्रार्थना गर्नु पर्थ्यो त्यसरी मलाई प्रार्थना गर्न दिँदैन, यी भारहरूले जसरी मलाई मण्डलीमा विश्वास योग्य साथ उपस्थित हुनु पर्थ्यो त्यसरी हुन दिँदैन, जसरी म असल गवाही बन्नु पर्थ्यो त्यसरी बन्न दिँदैन, हामीलाई बाधा दिन्छ। यी कुराहरू भारहरू हुन सक्छ तपाईँको पढाइ, तपाईँ एकदम पढाइमा व्यस्त हुनुहुन्छ होला, पढ्नु नराम्रो होइन, तर त्यो तपाईँको निम्ति भार बन्न सक्छ। पढाइ राम्रो अनि शारीरिक व्यायामहरू अनि केही ठिक खेलहरू है, विभिन्न खेलहरू छन्, ठिकै खालका शारीरिक कसरत मिल्ने खेलहरू, ती पापहरू होइनन्, तर त्यो भार बन्न सक्छ। त्यसैले हाम्रो कामहरू भार बन्न सक्छ, त्यसैले यी कुराहरू जसले हामीलाई परमेश्वरको इच्छा पूरा गर्नलाई हामीलाई अलग राख्छ, हामीलाई तानिरहेको छ, ती कुराहरू चाहिँ भारहरू हुन् जुन चाहिँ स्वाभाविक रूपमा पाप देखिँदैनन्। विचार गर्नुहोस् न, एउटा दौडमा दौडने व्यक्तिले कहिल्यै भारी बोकेर दौडेको देख्नु भएको छ, आर्मीहरू बाहेक है? दौडमा दौडने व्यक्ति भारी बोकेर दौडिँदैन, बरु उसले त कपडा पनि एकदम हल्का खालको लाउँछ होला, होइन, जुत्ता पनि गरौँ नभएको खालको हल्का खालको लगाउँछ होला। कसरी हुन्छ, उसले तौल चाहिँ अब चाहिँ विभिन्न गरौँ कुराहरू चाहिँ उसले निकाल्न खोज्छ, भारी बोक्दै बोक्दै ऊ दौडिँदैन है। त्यस्तै क्रिस्चियन जीवनमा पनि यदि भारीहरू छन् भने हामी ठिक तरिकाले दौडिन सक्दैनौँ, यसले हामीलाई बाधा दिन्छ, बाधा दिन्छ। अनि पढाइ, आर्थिक कुराहरू आर्जन गर्नु, कामहरू, खेलहरू, यी कुराहरू पाप त होइनन्, तर यी कुराहरूले हामीलाई प्रभुमा बढ्न बाधा दिन सक्छ, र त्यो तपाईँ र मेरो जीवनको लागि भार बन्न सक्छ। हामी होसियार हुनुपर्छ, हामी होसियार हुनुपर्छ। अर्को कुरा यहाँ बताएको छ, पाप, अनि पाप भनेको के हो, परमेश्वरको निशाना चुकाउनु पाप हो। परमेश्वरले गर्नु भन्नुभएको कुरा नगर्नु र उहाँले नगर्नु भन्नुभएको कुरा चाहिँ गर्नु, ठिक उहाँको विपरीत हुनु चाहिँ पाप हो। अनि पाप एउटा काँडा जस्तो हो क्या, हामी बाटोमा हिँड्दैछौ दौडिँदैछौ, एउटा मोटो काँडा अथवा के भनौ ठुलो 2 इन्चको किला छिर्यो भने हाम्रो खुट्टामा के हुन्छ, है के हुन्छ, हामी दौडिन सक्दैनौ। पाप त्यस्तै कुरा हो, पाप त्यस्तै कुरा हो, त्यो काँडा जस्तो कुरा हो। अनि यसले हामीलाई लडाउँछ भनेको हामीलाई हाम्रो दौडमा दौडिनलाई यसले एकदम ठुलो बाधा दिन्छ. अनि भारको विषयमा पनि विचार गर्नुहोस्, यदि भारहरू हाम्रो जीवनमा बढ्दै गए पनि अनि मैले बिहान सोच्दै थिएँ कि यसले पापको रूप लिन सक्छ है, पापको रूप लिन सक्छ. किन? किनकि भारहरू बढ्दै गए भने त्यो कुरा चाहिँ हाम्रो मूर्ति बन्न पुग्छ र मूर्ति पूजा गर्नु पाप हो है. विश्वासीले मूर्ति पूजा गर्न सक्छ, थाहा छ तपाईँहरूलाई, विश्वासीले मूर्ति पूजा गर्न सक्छ. पहिले योन्नाको 5 को अन्तिममा लेखिएको छ, आफूलाई मूर्तिहरूबाट जोगाइराख. त्यसैले भारहरू पनि पाप बन्न सक्छन्. अनि यहाँ म एउटा कुरा देखाउन चाहन्छु, यहाँ चाहिँ यी भार र पापले चाहिँ हामीलाई के भनेको छ, सजिलै जेल्दछ भनेको छ, सजिलै जेल्दछ. त्यसैले हामी होसियार हुनुपर्छ. तपाईँ र मैले यस्तो कहिले हामीलाई सोच्नुहुन्न, आफूमा हामी कहिल्यै भरोसा राख्नुहुन्न, म त धेरै बढेको छु नि, मलाई थाहा छ, बाइबलको विभिन्न कुराहरू मलाई थाहा छ, मलाई केही हुँदैन, त्यसरी भन्नु हुँदैन. यो भार र पापले हामीलाई गाह्रो गरी भनेको छैन, सजिलै जेल्दछ भनेको छ. अनि यो जेल्दछ भन्ने शब्द बुझ्नुहुन्छ है, यो जेल्दछ भनेको शब्द चाहिँ यसको अर्थ कस्तो हुँदो रहेछ भने निपुणता साथ वरिपरि घेर्नु भन्ने हुँदो रहेछ. एउटा माकुराको जालोलाई विचार गर्नु न है, माकुराको जालो यहाँ राखिरहेको हुन्छ अनि कुनै एउटा किरा भुर उडेर आएर ढ्यापमा यहाँ पर्छ, तब तुरन्त माकुरा आएर के गर्छ, त्यसलाई पुरै यसलाई जेल्छ है, आफ्नो त्यो केले मलाई नाम आएन त्यसको, त्यसको धागोले भनौँ अथवा केले त्यो बेर्छ, उसले एकदमै निपुणता साथ बेर्छ अनि त्यो किरा भुर भुर गर्छ तर उड्न सक्दैन है. हामीलाई यी भार र पापहरूले त्यसरी जेल्न सक्छ, हामीलाई परमेश्वरको इच्छामा दौडिनलाई, हामीलाई क्रिस्टियन जीवनमा प्रभुको अनुग्रहले दौडिनलाई हामीलाई तान्न सक्छ. अवश्य पनि कोही व्यक्ति भारी बोकिरहेको छ भने ऊ राम्रोसँग दौडिन सक्दैन, त्यसैले हाम्रा भारीहरू हामीले फ्याँक्नुपर्छ. त्यसैले यहाँ के बताएको छ भने हामीले यो भारहरूलाई चाहिँ के गर्नुपर्छ. अब म चौथो के अरे यसमा एउटा कुरा बाँड्न चाहन्छु कि हाम्रा पापहरू हामीले स्वीकार गर्नुपर्छ अनि परमेश्वर अनुग्रही हुनुहुन्छ, उहाँको सहायताले हामीलाई प्रभुले उठाउनु हुनेछ. यदि हामी यस्तै केही भारहरूमा केही पापहरूमा छौँ भने विचार गर्नुहोस्, पापहरू हामीमा पुरानो स्वभाव छ, आदम स्वभाव छ, एउटा विश्वासीले पाप गर्नु ज्यादै सम्भव छ अनि ज्यादै सम्भव छ. हामीलाई कसरी केही भन्यो भने झनक्क रिस उठ्न सक्ला है, अनि हामी विभिन्न यस्तो पापहरूमा पर्न सकौँला. म खराब विचार गर्दिन भन्छु, खराब विचार आउन सक्ला कोही भाइप्रति कोही बहिनीप्रति, म चाहिँ तितो बन्दिन भन्छु, बन्न पुगौँला है, यस्ता विभिन्न कुराहरू होला. तर प्रभुमा प्रशस्त अनुग्रह छ, धर्मीजन 7 चोटि लोटे पनि के भनेको छ, उठ्नेछ है प्रभुको अनुग्रहले, अनि उहाँ सामर्थ्य हुनुहुन्छ हामीलाई उठाउन. तर हामी हाम्रा पापहरू स्वीकार गर्दै उहाँका आउनु परेको छ. के छ तपाईँको जीवनमा यस्ता पापहरू, यस्ता भारहरू कि मेरो जीवनमा छ, प्रभुले हामीलाई जाँच्नु भएको होस्. अनि चौथो बुदा चाहिँ यस प्रकार रहेको छ, विजयी दौडन गर्नुपर्ने कुराहरू, विजयी दौडन गर्नुपर्ने कुराहरू. अनि हामीले एक पदमा नै त्यहाँ हेर्यौँ भने जसले यी भार र पाप सजिलै जेल्दछ के भनेको छ, पन्साउ भनेको छ है, पन्साउ. त्यसैले एक नम्बरमा हामीले गर्नुपर्ने कुरा के रहेछ, हामीलाई अल्झाउने यी भार र पापहरू चाहिँ हामीले के गर्नु परेको छ, पन्साउनु परेको छ है. पन्साउ भनेको चाहिँ टाढा राखौ, हटाऊ भनेको हो है, त्योदेखि टाढा राखौ, त्यसलाई पर फ्याँकिदिऊ, हटाइदिऊ भनेको. अनि यी कुराहरू हामी कसरी हटाउन सक्छौ, त्यो हाम्रो आफ्नो बलले सामर्थ्यले होइन होइन होइन, केवल परमेश्वरको अनुग्रहले, केवल उहाँको अनुग्रहले, उहाँको दयाद्वारा हामी यी कुराहरू हटाउन सक्छौ. हाम्रो कमजोरीहरू प्रभुका ल्याउ. जसले आफ्नो पाप ढाक्छ त्यो सफल हुँदैन, जसले आफ्नो पापहरू स्वीकार गर्छ उसले परमप्रभुबाट कृपा प्राप्त गर्दछ। त्यसैले हामी कमजोर, हाम्रो कमजोर कुराहरू प्रभुका ल्याउ, उहाँ हाम्रो पापहरू क्षमा गर्न उहाँ धर्मी र विश्वास योग्य प्रभु हुनुहुन्छ। अनि दोस्रो कुरा, हामीले के गर्नुपर्ने रहेछ त यदि विजय दौडने हो भने? यहाँ बताएको छ दुई पदमा, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै, जसले आफ्नो अघिल्तिर राखिएको क्रुसको शासना सहनुभयो र परमेश्वरको सिंहासनको दाहिने हातपट्टि बस्नुभयो है। अनि माफ गर्नुहोस्, त्यो एक पदमै छ, धीरज भन्ने, म यो शब्द खोज्दै थिएँ, र धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं भनेको छ। दोस्रो कुरा चाहिँ हामीलाई धीरज चाहिन्छ, धीरज चाहिन्छ। अनि धीरज भनेको चाहिँ विभिन्न परिस्थितिहरू जे भए पनि त्यसद्वारा हलचल नहुने, शान्त रहने भन्ने अर्थ यसले दिन्छ। अनि हिजो प्रजल दाईले पनि बाँड्नु भएको थियो, केही मुनि रहने है, उहाँले त्यसरी बाँड्नु भएको थियो। अनि शान्त रहने, स्थिर रहने, खडा रहने, हामीलाई धीरजको आवश्यकता छ। कुनै परिस्थिति ड्याङ हाम्रो जीवनमा आइपर्छ, तब हामी हताश भएर है हाम्रो ख्रिस्टीय जीवनलाई हामीले चाहिँ त्यो कुरामा दौडिनदेखि हामी चाहिँ अब निराश हुने, त्यस्तो हुनुहुन्न। हामीलाई धीरज चाहिएको छ, प्रभुले हामीलाई सहायता दिनुभएको होस्। हामीलाई धीरज चाहिन्छ, शान्त रहने, शान्त रहने है, स्थिर रहने, परिस्थितिहरूद्वारा नचलाइने हामी हुनु परेको छ। यहाँ हाम्रो भाग छ अनि परमेश्वरको पनि भाग छ। यी दिनहरूमा हामी यो सिक्दैछौँ, हाम्रो भाग छ अनि परमेश्वरको भाग छ, यो सन्तुलनमा आउनुपर्छ। अनि अर्को कुरा चाहिँ, हाम्रो विश्वासको कर्ता र सिद्ध पार्नुहुने येशूलाई हामीले हेर्नुपर्छ। यो दुई पदमा लेखिएको छ, येशूलाई हामीले हेर्नुपर्छ, विश्वासका कर्ता, उहाँ विश्वासको संस्थापक हुनुहुन्छ भनौ है, उहाँ सुरु गर्ने उहाँ हुनुहुन्छ। अनि उहाँ चाहिँ सिद्ध पार्नुहुने अथवा अन्त्य गर्नुहुने पनि उहाँ हुनुहुन्छ, सुरु र अन्त्य गर्नुहुने। विश्वासका कर्ता र सिद्ध पार्नुहुने, हामी आफैमा सिद्ध हुन सक्दैनौ, हामीलाई ओहदाको हिसाबले ख्रिस्टले हामीलाई पूर्ण रूपमा सिद्ध पारिसक्नु भएको छ, र अभ्यासमा पनि हाम्रो पवित्रीकरणमा पनि उहाँले हामीलाई दिन दिनै सिद्ध पार्न चाहनुहुन्छ। अनि समय छैन, तपाईँले पछि पहिलो थेसलोनिकी 5:23 पद हेर्न सक्नुहुन्छ, अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई चाहिँ सिद्ध पारेका हौ, उहाँले हामीलाई पार्नुहुन्छ। अनि यो हेर्दै भन्ने शब्द छ नि, म यो शब्दको अर्थ तपाईँलाई बताउन चाहन्छु, अनि थोरै समय बाँकी छ। यो हेर्दै भनेको चाहिँ के हो भने, यसलाई ध्यान दिनुहोस् है, म अहिले त्यो घडीमा हेर्दैछु है, यता घडी छ, तपाईँले देख्नुहुन्न यहाँ छ, त्यो घडीमा हेर्दैछु। तर यो यहाँ प्रयोग भएको यो जुन शब्द येशूलाई हेर्दै भनेको छ, त्यो चाहिँ यस्तो शब्द हो, अब मैले केही कुरामा मेरो आँखा लगाइरहेको छ, तर अब मेरो आँखा फर्काएर त्यो पहेँलो फुलमा मैले ट्याक्क राखेँ, अब यसमा मेरो आँखा स्थिर राखे, यसमा मेरो आँखा फिक्स भयो, अब यसलाई नै मैले हेरिराख्नु भनेको हो है। यो हेर्दै भन्ने शब्द त्यस्तो हो, कुनै कुराबाट अब आँखा फर्काएर अर्को कुरामा फिक्स गर्ने, त्यसमा त्यो सेट गर्ने र त्यसलाई हेरिराख्ने, त्यसलाई हेरिराख्ने, त्यही भनेको हो। यहाँ प्रभुले भन्दै हुनुहुन्छ, हाम्रो दौड दौडनलाई हामीले हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हामीले हेर्नुपर्छ। हाम्रो आँखा त्यहाँ सेट हुनु परेको छ, त्यही लगाउनु परेको छ, त्यही रहिराख्नु परेको छ, अरू कुराहरूमा होइन, मान्छेहरूको आनी बानीमा होइन, मान्छेहरूले के गरे भन्ने कुरामा होइन है, तपाईँ र मेरो आफ्नै यहाँ भित्री स्वभावहरूमा पनि होइन, हाम्रो कमजोरीपनहरूमा पनि होइन, तर हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने, जसले हामीलाई सिद्ध पार्न सक्नुहुन्छ, उहाँ कहाँ हेर्दै है, उहाँ कहाँ हाम्रो आँखाहरू सेट गर्दै हामी चाहिँ यो दौड दौडनु पर्छ। अनि ख्रिस्टले के गर्नुभयो, अनि हामी त्यसपछि देख्न थाल्छौँ, उहाँले क्रुसको शासना सहनुभयो भनेको छ है, उहाँले क्रुसको शासना सहनुभयो, उहाँले त्यो कुरालाई तुच्छ ठान्नुभयो भनेको छ, शर्मलाई पनि तुच्छ ठान्नुभयो, यो भनेको चाहिँ एकदम कम मूल्यको ठान्नु अनि एकदम सानो ठान्नु, केही नगर्नु भनेको जस्तो हो है, तुच्छ ठान्नु त्यो शब्दको अर्थ। त्यसैले उहाँले त्यसलाई केही ठान्नु भएन, तर आफ्नो अघिल्तिर राखिएको आनन्दका निम्ति उहाँले सब दुःख कष्टहरू भोग्नु भयो। अनि हाम्रो जीवनमा आउने हरेक परिस्थितिहरूमा पनि हामीले उहाँलाई हेर्नु आवश्यक छ अनि उहाँद्वारा मात्रै उहाँको सहायताले हामी हरेक भार र पापहरूमा विजय हुन सक्छौ र ख्रिस्टीय दौड ठिकसँग दौडिन सक्छौ अनि उहाँलाई विचार गर्नुपर्छ अनि हाम्रो अगाडि भएका विभिन्न दुःख कष्टहरू केही पनि होइनन् र पाँचौं बुदा म संक्षेपमा बाँड्नेछु दौड़मा दौड़नलाई परमेश्वरको प्रेमिलो सहायता अनि यहाँ चाहिँ उहाँले हामीलाई ताडना दिनुहुन्छ यदि हामी ठिक मार्गमा आएनौ भने अनि उहाँले हामीलाई प्रेम गर्नुहुन्छ छोराहरू चाहिँ व्यवहार गर्नुहुन्छ अनि उहाँले प्रचारहरूबाट ताडना दिनुहुन्छ भनेको पाप देखाउनुहुन्छ अनि जब हामी पाप र भारले थिचिन्छौ पवित्र आत्मा शोकित बन्नुहुन्छ अनि विभिन्न परिस्थितिहरू हाम्रो जीवनमा आउन दिनुहुन्छ जसरी इजरायललाई उनीहरूलाई सच्याउनको निम्ति बेबिलोनलाई प्रयोग गर्नुभएको थियो यस्ता परिस्थितिहरू आउन दिनुहुन्छ र उहाँको ठुलो उद्देश्य चाहिँ हामीलाई फर्काउनु हो हामीलाई ठिकसँग त्यो दौड़मा दौड़ाउनु हो र यी ताडनाहरूको उद्देश्य चाहिँ हामी 10 र 11 पदमा देख्छौ पछि तपाईँले अध्ययन गर्नुहोला कि पवित्रताका भागी हुन सकौं भनेर हाम्रो भलाइको लागि प्रभुले यो गर्नुहुन्छ त्यसैले यो दौड हामी उहाँलाई हेर्दै मात्रै दौड़िन सक्छौ अनि उहाँ चाहिँ हाम्रो प्रभु हुनुहुन्छ हामीलाई सहायता गर्ने प्रभु हुनुहुन्छ मुक्तिका कर्ता हुनुहुन्छ र हाम्रो क्याप्टेन हुनुहुन्छ उहाँ लिडर हुनुहुन्छ त्यसैले उहाँलाई हेर्दै मात्रै हामी ख्रिस्टीय दौड दौड़न सक्छौ हुन्छ धेरै धन्यवाद अनि पछि अझै तपाईँले मनन गर्न सक्नुहुन्छ अनि विनोद दाईलाई स्वागत गर्छु
परमेश्वरलाई धन्यवाद होस् जितेन्द्र भाइलाई पनि धेरै धन्यवाद छ प्रभुको वचनबाट अन्त फेरि आत्मिक दौड दौड़नलाई फेरि उत्साह भएको छ अनि प्रभुको सहायताले हामी साँच्चै आत्मिक दौड़मा विजय हुन सक्छौँ है आउनुहोस् हामी भजन गाउँ अनि कोरस नम्बर 9 गाउँ छुट्टी साँच्चै तपाईँहरू जसले प्रभु येशु ख्रीष्टलाई विश्वास गर्नु भएको छैन है अनि उहाँको सामु आउन अनि उहाँ चाहिँ तपाईँको प्रभु हुन चाहनुहुन्छ है त्यसैले उहाँको आउन मुक्ति पाउन विश्वास गर्न ढिलो नगर्नुहोस् अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँ प्रभु हुनुहुन्छ उहाँले हामीलाई हरेक समय सहायता गर्नुहुन्छ आउनुहोस् हामी 355 नम्बर पनि गाउनेछौँ नम्बर 355 यो हाम्रो विषय अनुसार हामी सिक्दै आएका छौँ हामी बढ्नलाई त्यसमा हामी विजय जीवन जिउनलाई अनि हामी दौड़नलाई प्रभुले हामीलाई सहायता गर्नुभएको छ अनि शब्दहरूलाई हामी मनन गर्दै गाउनेछौँ
क्रिस्टका जन्तु हाकेलामा खोप्नु भएको छ नक्सालाई विचलित नहो हे क्रिस्टका यात्री हो बिलाप गर्दा गर्दा थाकिसक्यो होला आँसुले सधैँ यो क्षण भिजाउँछ होला चलित नयात्री हो विश्वासको जहाज डुब्न लागेको होला समस्याले घेरिएका छ होला प्रभुले तिमीलाई बिर्सनुहुन्न कृष्ण छ हे क्रिस्टका जन्तु हत्केलामा खोप्नु भएको छ नक्सालाई विचलित नहो हे क्रिस्टका यात्री हो परिश्रम तिम्रो व्यथा छैन क्रिस्मा प्रतिफल पाउने छ एक दिन स्वर्गमा बस्नु छैन सधैँ छेडिक संसारमा विजय पनि अघि बढ्नु छ प्रभुमा बस्नु छैन प्रभुले तिमीलाई बिर्सनुहुन्न कृष्ण ख हे क्रिस्टका जन्तु हत्केलामा खोप्नु भएको छ नक्सालाई विचलित नहो हे क्रिस्टका यात्री हो
अन्तिम हरफमा गायौँ है बस्नु छैन सधैँ छेडिक संसारमा विजय बनी अघि बढ्नु छ प्रभुमा है साँच्चै यो संसार हाम्रो घर होइन प्रियहरू है अनि यो अध्ययनहरूबाट अझ हामीले गहिरो गरी सिक्न पाएका छौँ प्रभुको सहायताले अनि त्यसैले हाम्रो आँखा ख्रिस्टमा है अनि हामी प्रभुलाई हेर्दै बढ्न सकौँ हुन्छ आउनुहोस् हामी अर्को प्रचारको भागमा जानेछौँ कृपया अङ्कललाई हजुर स्वागत छ